तफसीर देखते हैं आयत नंबर 253 से। تلك الرسل فضلنا بعضهم على بعض منهم من كلم الله من كلم الله ورفع بعضهم درجات یہ سب رسول ہیں فضیلت دی ہم نے ان میں سے بعض کو بعض پر بعض ان میں سے وہ ہیں جن سے اللہ نے کلام کیا اور بعض کے درجے بلند کیے وآتینا عیسی ابن مریم البینات اور دیے ہم نے عیسیٰ ابن مریم کو معجزات کھلے یا واضح معجزات دیے وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ اور قوت دی ہم نے اس کو روح القدس سے یعنی جبرائیل علیہ السلام وَلَوْ شَاءَ اللَّهُ مَقْتَتَلَ الَّذِينَ مِن بَعْدِهِم مِن بَعْدِ مَا جَاءَتْهُمُ الْبَيِّنَاتِ اور اگر اللہ چاہتا تو نہ لڑتے وہ لوگ جو ان پیغمبروں کے بعد ہوئے جبکہ ان کے پاس واضح حکم پہنچ چکا ولیکن اختلفوا لیکن ان میں اختلاف پڑ گیا فمنہم من آمن پس ان میں سے کوئی تو ایمان لے آیا ومنہم من کفر اور کوئی کافر ہوا ولو شاء اللہ ما اقتتلوا اور اگر اللہ تعالیٰ چاہتا تو وہ باہم نہ لڑتے ولكن الله يفعل ما يريد لیکن اللہ تعالیٰ کرتا ہے جو وہ چاہتا ہے۔ پہلی آیت ہے تیسرے پارے کی اور اس کا تعلق ہے اس سے پیچھے والی آیت پہ۔ دوسرے پارے کے آخر میں ہم ایک آیت پڑھ چکے کہ تلک آیات اللہ نتلوها عليك بالحق یہ نشانیاں ہیں یا یہ آیتیں ہیں اللہ کی جو ہم آپ پر حق کے ساتھ پڑھ رہے ہیں وَإِنَّكَ لَمِنَ الْمُرْسَلِينَ اور بے شک آپ پیغمبروں میں سے ہیں مرسلین میں سے ہیں بھیجے گیوں میں سے ہیں ان بھیجے گیوں میں سے تِلْكَ الرُّسُل یعنی اگر آپ جملہ بنائیں تو یہ بھی بن سکتا ہے وَإِنَّكَ لَمِنَ الْمُرْسَلِينَ تِلْكَ الرُّسُلُ فَضَّلْنَا بَعْضَهُمْ عَلَى بَعْضٍ یعنی مرسلین میں سے اللہ کے نبی صلی اللہ علیہ وسلم کا ہونا ثابت کیا گیا پچھلی امتوں کی کہانیاں آپ کے ذریعے سے جو سنائی گئیں یہ آپ کے نبی ہونے کی دلیل تھیں۔ اب یہاں سے تیسرے پارے کا مین ٹاپک ڈسکس ہوگا اور اس پارے کا ٹاپک رسول ہمارے محسن۔ اللہ تعالیٰ نے انسانیت کو اپنا پیغام دینے کے لیے جن بابرکت ہستیوں کو چنا وہ انبیاء کرام کہلائے۔ دو لفظ آپ نے بھی سنے ہوں گے، ایک لفظ ہوتا ہے نبی اور ایک ہوتا ہے رسول۔ ان دونوں میں تھوڑا سا فرق ہے۔ نبی عام لفظ ہے، نبا سے، نبا کہتے ہیں اہم خبر کو۔ تو ہر وہ شخص یا ہر وہ انسان جس کو اللہ نے غیب کی، حاضر کی، ماضی کی، مستقبل کی خبریں دے کر انسانوں کے پاس بھیجا اپنے دور کے انسانوں کی ہدایت کے لیے اس کو نبی کہتے ہیں، اور نبی عموماً اپنے سے پچھلے رسول کی شریعت کی پیروی کرتے تھے۔ دوسرا لفظ ہے رسول۔ رسول کا لفظ رسلہ، رسالت، رسالہ، مراسلہ، مرسل الی، یہ ان سارے لفظوں کو اردو میں ہم پہچانتے ہیں، اس سے نکلا۔ رسول بھی پیغام پہنچانے والے ہوتے ہیں، فرق تھوڑا سا یہ ہے کہ رسول کو نئی شریعت دی جاتی ہے، نئی کتاب نازل ہوتی ہے۔ تو گویا کہ ہر رسول نبی تو ہوتا ہے لیکن ہر نبی رسول نہیں ہوتا، یہ فرق ہیں چھوٹے موٹے۔ اللہ تعالیٰ کہتے ہیں کہ ہم نے ان رسولوں میں سے بعض کو بعض پر فضیلت دی۔ لفظ فضلنا یہاں آیا ہے، پیچھے ہم نے پڑھا تھا کہ اللہ تعالیٰ لوگوں پر بڑا فضل کرتا ہے، ذو فضل عظیم، اللہ تعالیٰ بہت بڑے فضل والا ہے۔ پچھلے ہی پارے کے اینڈ پہ یہ چیز گزری تھی کہ اللہ تعالیٰ کے فضل کے مختلف طریقے ہوتے ہیں، اور لفظ فضل جو ہے نا فا دعات لام سے ہوتا ہے، زائدہ ضرورت، ایکسٹرا کے معنوں میں۔ صرف اس ایک لفظ کے آپ اگر مختلف معنی دیکھیں نا تو بہت زیادہ مختلف معنی بنتے ہیں. مثلا فضل اردو میں لفظ آتا ہے شرف کے معنوں میں, جیسے یہاں فضلہ, ایک ہوتا ہے فضل اور ایک ہوتا ہے فضلہ, یہاں فضلہ کا لفظ ہے. اسی سے پھر لفظ فاضل ہے, آپ نے لفظ سنا ہوگا عالم فاضل. پھر اسی سے لفظ فضول بھی ہے, ہمارے گھر کی جو بیکار چیزیں ہوتی ہیں نا ان کو کہتے ہیں یہ فضول چیزیں ہیں. اور اسی سے ایک بڑا ہی غلط لفظ بنتا ہے فضلہ, جسم سے جو گندگی نکلتی ہے وہ فضلہ کہلاتی ہے. ہر لفظ کو اگر آپ غور سے دیکھیں نا تو اس میں ایکسٹرا کا معنی پایا جاتا ہے. اللہ تعالیٰ کسی پہ جب فضل کرتا ہے نا تو اس سے کیا مراد ہوتا ہے کہ عام لوگوں سے زیادہ اس کو دیتا ہے. وہ چیز جو ہر ایک کو نہیں دی جاتی وہ ان ہستیوں کو دی جاتی ہے. پھر اسی طرح باقی چیزیں آپ سمجھ سکتے ہیں. یہاں بات ہے فضیلت بین الانبیاء کی. اللہ کے نبی مختلف ادوار میں آتے ہیں, مختلف حالات میں آتے ہیں. کسی کو اللہ تعالیٰ ایک خوبی دے دیتے ہیں تو کسی کو کوئی دوسری خوبی دے دیتے ہیں. اس کو فضیلت بین الانبیاء یا بین الرسل کہا جا سکتا ہے, اور یہ درست ہے. اللہ تعالیٰ نے یہ تفضیل دی. یہ بالکل ایسے ہی ہے کہ ایک ماں اپنے تین چار بچوں کی تعریف کرتی ہے, کہتی ہے یہ بچہ میرا بڑا صابر ہے. اب اس کے صبر کو اس نے ہائی لائٹ کیا نا. تو کسی دوسرے بچے کے بارے میں کہتی ہے کہ یہ میرا بچہ بڑا فرما بردار ہے, جب میں کچھ کہتی ہوں فوراً اٹھ پڑتا ہے, اس کی اس نے اطاعت دیکھی. تیسرا بچہ اس کی جرت کی بات کرتی ہے, ماں کہتی ہے یہ میرا بچہ بڑا بہادر ہے. اس کیفیت کو آپ کہیں گے تفضیل. ایک کو کسی ایک خوبی میں دوسرے سے نمایاں کر دینا. تو اللہ کے نبیوں کے بیچ میں تفضیل بین الرسل یہ جائز ہے, اللہ نے بھی دی اور احادیث سے بھی یہ چیز ملتی ہے, جس کا تذکرہ آیت کے اگلے حصے میں آنے بھی لگے. کسی سے اللہ نے کلام کیا, کوئی جو تھا وہ بن باپ کے پیدا کر دیا گیا اور اسی طرح. لیکن ایک لفظ ہوتا ہے تفریق بین الرسل, فرق کرنا. فرق کرنا کیا ہوتا ہے, اسی مثال کو سامنے رکھتی ہوں کہ جو ماں کے چار بچے ہیں تو اب وہ بچوں میں فرق کرنے لگے کہ یہ بچہ یہ تو مجھے بڑا عزیز ہے بس, باقی نہیں. دوسرا بچہ یہ تو مجھے بالکل اچھا نہیں لگتا. ایک کو ماننا ایک کو نہیں ماننا, اور یہ فلاں یہ تو میرا بچہ ہی نہیں, پتہ نہیں کہاں سے اٹھ کے آ گیا. تفریق بین الرسل کفر ہے, یاد رکھیے. مثلا یہ کہا جائے کہ ہم موسیٰ علیہ السلام کو تو مانتے ہیں, عیسیٰ کو اور محمد صلی اللہ علیہ وسلم کو نہیں مانتے, جیسا کہ یہود کا نظریہ تھا. یا یہ کہنا کہ ہم موسیٰ اور عیسیٰ کو تو مانتے ہیں لیکن محمد و رسول اللہ کو نہیں مانتے, جیسے کہ نصارہ کا عقیدہ ہے. یا یہ کہنا کہ ہم محمد صلی اللہ علیہ وسلم کو مانتے ہیں لیکن پچھلوں کو نہیں مانیں گے, اس کی اجازت نہیں ہے. ٹھیک ہے, کسی ایک رسول کا کفر سب کا انکار ہوتا ہے. سورت بقرہ کے آخری رکوع میں اس پہ بات ہوگی انشاءاللہ تعالی. تو یہاں اللہ تعالی خوشی خوشی ایسے لگتا ہے کہ اپنے پیارے رسولوں کا, چنے ہوئے لوگوں کا تعارف کراتے ہیں کہ آؤ دیکھو میرے رسولوں کو. اللہ کو محبت ہے اپنے بندوں سے, اور بندوں میں سے بھی وہ بندے جو ساری زندگی اللہ کے حکموں پہ چلتے رہیں اور اللہ تعالیٰ کی بات دوسروں تک پہنچاتے رہیں. فرمایا کہ فَضَّلْنَا بَعْضَهُمْ عَلَىٰ بَعْضٍ, ہم نے ان میں سے بعض کو بعض پر فضیلت دی. کیسے فضیلت کے مختلف طریقے کیا تھے؟ کہ منہم, ان میں سے. کن میں سے؟ رسل میں سے. من کلم اللہ, جس سے اللہ نے کلام کیا. یہ کون تھے؟ موسیٰ علیہ السلام تھے, ان کا تو لقب ہی کلیم اللہ. اسی طرح بعض جگہ اس میں حضرت آدم علیہ السلام کا بھی نام آتا ہے, کیونکہ پہلے پارے میں ہم پڑھ چکے کہ یا آدم اسکن, اے آدم رہ, تو یا کا لفظ جو یہ خطاب کا صیغہ ہوتا ہے. پھر اسی طرح نبی صلی اللہ علیہ وسلم سے معراج کے موقع پہ اللہ تعالیٰ کا کلام ثابت ہے. وَرَفَعَ بَعْضَهُمْ درجات, اور بعض کے درجے بلند کیے گئے. یہ کون سے درجے تھے؟ بعض دفعہ دنیاوی درجے بھی ہو سکتے ہیں, کسی کو دولت بھی دی اور ساتھ علم اور حکمت بھی دی, جیسے حضرت داؤد علیہ السلام اور سلیمان علیہ السلام جیسے. اسی طرح یہ بلندیاں ظاہری بلندیاں بھی ہو سکتی ہیں, جیسے حضرت ادریس علیہ السلام کے بارے میں آتا ہے کہ اللہ تعالیٰ ان کو آسمانوں پہ لے گئے تھے اور ان کی روح وہاں جا کے نکلی تھی. اور ویسے بھی کوئی بھی بلندگی ہو سکتی ہے, مطلب یہ ہے کہ درجوں کے اعتبار سے بلند کیا۔ جیسے ایک روایت میں آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، میں کسی کو یونس بن متا جو ہیں ان سے افضل نہیں کہتا، اور مجھے موسیٰ پہ فضیلت نہ دو۔ یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی کسر نفسی بھی ہو سکتی ہے، اور آپ کو اپنے اعزاز کو نہ جاننا بھی ہو سکتا ہے، اور ہو سکتا ہے اس کے بعد آپ کو پتہ چلا ہو، لیکن اس سے یہ پتہ چلتا ہے کہ اللہ تعالیٰ بعض کو بعض پر درجے دیتا ہے۔ روایت میں آتا ہے کہ قیامت کے دن اللہ کے نبی صلی اللہ علیہ وسلم کہتے ہیں کہ جب سب لوگ جو بے ہوش ہوں گے، تو اس کے بعد جب میں اٹھوں گا تو میں دیکھوں گا کہ موسیٰ علیہ السلام مجھ سے پہلے ہی اللہ تعالیٰ کے عرش کے پائے کو تھامے ہوئے کھڑے ہیں، میں نہیں جانتا کہ وہ مجھ سے پہلے ہوش میں آ گئے یا وہ بے ہوش ہوئے ہی نہیں، اس بے ہوشی کے عوض جو کوہ طور پہ ان کو دی گئی تھی جب انہوں نے اللہ کو دیکھنے کا مطالبہ کیا۔ تب اس میں موسیٰ علیہ السلام کی فضیلت دکھ رہی ہے نا۔ اسی طرح روایات میں آتا ہے کہ قیامت کے دن جب لوگ قبروں سے نکلیں گے تو نیکڈ ہوں گے، برہنہ ہوں گے، لیکن سب سے پہلے جن کو حلت پہنائی جائے گی، لباس پہنایا جائے گا، وہ حضرت ابراہیم علیہ السلام ہوں گے۔ کیوں؟ اس لیے کہ جب نمرود کی آگ میں ڈالا گیا تھا تو اس وقت ان کے جسم سے کرتا اتار لیا گیا تھا۔ تو یہ چھوٹی چھوٹی چیزیں اللہ کے نبیوں کے بٹوین فرق جو ہے، یہ کوئی ایک کے درجے کو بڑھانے یا دوسرے کے کم کرنے کے لیے یا ان میں فرق کرنے کے لیے نہیں ہے، بلکہ یہ خوبصورتی ہے۔ کسی بھی چیز کی یہ خوبصورتی ہوتی ہے کہ اس کو آپ کس اینگل سے دیکھتے ہیں۔ تو لہٰذا ورفع بعضهم درجات وآتینا عیسی ابن مریم البینات، اور ہم نے عیسیٰ ابن مریم کو کھلے کھلے معجزات دیے، کیونکہ ان کو جو معجزات ملے تھے وہ دوسروں سے بالکل مختلف تھے۔ مردوں کو زندہ کرنا، اندھوں کو آنکھیں مل جاتی تھیں ان کے ذریعے سے، لوگوں کی چھپی ہوئی چیزیں جو گھروں میں ذخیرہ کی ہوتی تھی وہ یہ بتا دیتے تھے، تو یہ خوبی اوروں میں نہیں تھی۔ تو اللہ تعالیٰ کہہ رہے ہیں کہ عیسیٰ ابن مریم کو دیا۔ پھر لفظ عیسیٰ ابن مریم سے بھی پتہ چلتا ہے کہ ان کی پیدائش جب ان باپ کے ہوئی تھی، یہ بھی ایک ان کے لیے اعزاز تھا جو باقیوں کے ساتھ نہیں ہے۔ وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ، اور ہم نے ان کو قوت دی۔ ایت کا لفظ ید سے ہے، یا دال دال سے طاقت کی نشانی ہوتی ہے، اور روح القدس جو ہے یہ جبرائیل علیہ السلام کا لقب ہے، کیونکہ جبرائیل علیہ السلام ان کے ساتھ ساتھ رہتے تھے، اور جہاں بھی کوئی معجزہ دکھایا جاتا تو حقیقت میں وہ حضرت جبرائیل علیہ السلام کی بھوک سے ہوتا تھا۔ تو اب یہ اعزاز باقیوں کو نہیں ملا، یہ عیسیٰ ابن مریم کو ملا۔ اچھا، اب یہاں تک بات ہو گئی، اس کو ذرا سمجھ لیتے ہیں، پھر اگلا حصہ دیکھیں گے۔ ان باتوں کو پڑھنے کے بعد ایک شبہ دل میں پیدا ہوتا ہے کہ یہ تو ایسے لگ رہا ہے کہ سبھی کی کوئی فضیلت ہے، تو کیا نبی صلی اللہ علیہ وسلم کا مقام پھر کچھ معاملات میں دوسروں سے کم ہے کیا؟ کیونکہ آیت کے اس ٹکڑے کو پڑھنے سے تو نہیں پتہ چل رہا کہ نبی صلی اللہ علیہ وسلم کا مقام دوسروں سے اعلیٰ ہے۔ اور آپ کی کچھ روایتیں بھی ایسی ملتی ہیں، مثلا ایک روایت میں آتا ہے آپ نے فرمایا کہ انبیاء کے درمیان تفضیل نہ کیا کرو، یعنی بڑائی کا اظہار ان کی نہ کیا کرو۔ پھر ایک جگہ آتا ہے آپ نے کہا کہ مجھے موسیٰ علیہ السلام پر فضیلت نہ دو۔ پھر ایک روایت میں آتا ہے کہ میں نہیں کہہ سکتا کہ کوئی یونس بن متا سے بھی افضل ہے۔ تو ان کو پڑھنے کے بعد کیا پتہ چلتا ہے کہ اس سے تو ایسے لگتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا مقام جو ہے وہ دوسروں کے یا تو برابر ہے، یا بعض مقام پہ تو دوسرے آپ سے بڑھ جاتے ہیں۔ تو اس شبے کا جواب کیا ہے کہ اپنے اپنے دور میں ہر نبی مختلف طریقے سے دوسروں سے اعلیٰ تھا، لیکن نبی صلی اللہ علیہ وسلم چونکہ دنیا میں آخر میں آئے، تو جب آپ آگے تو آپ سب سے بلند ہو گئے۔ بات واضح؟ ہر نبی اپنے دور کا بہترین انسان تھا، معصوم ہوتے ہیں اللہ کے نبی، لیکن جب نبی صلی اللہ علیہ وسلم دنیا میں آگئے تو پھر آپ کو اجتماعی طور پر فضیلت حاصل ہو گئی۔ اور اس طرح کی روایات ملتی ہیں کہ آپ نے فرمایا کہ مجھے چھ باتوں میں اللہ تعالیٰ نے فضیلت دی، جس میں آپ کا آخری نبی ہونا، آپ کی امت کا بہترین امت ہونا، آپ کی امت کے لیے زمین کا سجدہ گاہ بن جانا، یعنی کہیں بھی سجدہ کیا جا سکتا ہے، پھر مال غنیمت کا حلال ہونا، پھر جوامع الکلم، یعنی تھوڑے لفظوں میں بڑی بات کر دیتے تھے۔ تو اس میں کوئی جھگڑے کی بات نہیں ہے۔ اچھا، اب ہوا کیا؟ ایک ایسا موقع آیا यहूदी और मुसलमान का आपस में झगड़ा हो गया। हजरत मूसा अलैहिस्सलाम की जात के बारे में एक यहूदी ने यह कह दिया कि हजरत मूसा अलैहिस्सलाम सबसे अफजल थे। मुसलमान को इस बात पे गुस्सा आया, उसने उसको थप्पड़ मार दिया कि नहीं, तुम ये कैसे कह सकते हो, असल हकीकत तो यह कि मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अफजल थे। अब ये झगड़ा थोड़ा सा बढ़ा, बात नबी सल्लल्लाहु अलैहि वसल्लम तक पहुंच गई। और ऐसी बातें कल अल्लाह के नबियों के नाम पे होती थी, आज यही झगड़े आयमाए कराम के नाम लेकर किए जाते हैं। बात वाजे, आयत का एक हिस्सा पूरा हुआ। अल्लाह ने हर नबी को एक नया रंग दिया, जैसे फूल है ना, एक ट्यूलिप है तो एक गुलाब है तो एक मोतिया है। हर एक की खुशबू अलग, रंग अलग, कोई रात को निकलता है, कोई दिन को आता है, कोई गर्मी में, कोई सर्दी में। अब आप झगड़ा लेके बैठ जाएं कि जी गुलाब ज़्यादा अफजल है या मोतिया अफजल है, हर एक का टेस्ट है। किसी के मिजाज में ज़रा हैजान है वो रोमांटिक है, उसको गुलाब अच्छा लगेगा। किसी में सोबरनेस है, संजीदगी है, उसको मोतिया अच्छा लगेगा। इसमें झगड़े की क्या बात है? लेकिन लोग उन लोगों के नाम लेकर झगड़ने लगते हैं जो अपने दौर के बेहतरीन लोग होते हैं और उनके बेहतरीन ताल्लुकात होते हैं। इसी बात को बताते हुए आयत के अगले हिस्से में क्या कहा गया, वलौ शा अल्लाहु, और अगर अल्लाह चाहता, मक्ततल लज़ीना मिन बादिहिम, ना लड़ते आपस में वो लोग जो इनके बाद हुए। हिम से मुराद जहां अंबिया कराम है, यानी नबियों के दुनिया से जाने के बाद लोग बिल्कुल ना लड़ते अगर अल्लाह चाहता। यहाँ अल्लाह के चाहने से मुराद क्या है? अगर अल्लाह उनको मजबूर कर देता, यानी अल्लाह ताला ज़बरदस्ती लोगों को इस बात पे मजबूर करता कि तुम अल्लाह के नबियों के नाम लेकर ना झगड़ो, तो लोग वाकई ना झगड़ सकते क्योंकि उनके पास हिदायत आ गई। मिम्बाति मा जातहुमुल बय्यिनात, रोशन दलीलें आ गईं, अल्लाह के नबियों ने अल्लाह का पैगाम दे दिया, लेकिन अल्लाह ने ज़बरदस्ती नहीं की। क्या हुआ? वलाकिने इख्तलफू, लेकिन इनमें इख्तलाफ पड़ गया, लोग आपस में झगड़ने लगे। अल्लाह के नबियों को मानने वाले या अंबिया के फॉलोअर्स जो थे वो बाद में झगड़ने लगे। कैसे? फमिनहुम मन आमना, कुछ तो ईमान ले आए, यानी जो दीन अल्लाह के नबियों ने छोड़ा, जो पैगाम उन्होंने दिया, कुछ ने उसको मनोअन मान लिया, वाज़े तालीमत आ गई और उसको मान लिया। और कुछ ऐसे थे, व मिनहु मन कफर, कुछ ने तो कुफर कर दिया, इनकार कर दिया। यानी हर दौर के नबी के जाने के बाद बाद में जो लोग होते हैं वो दो हिस्सों में बढ़ जाते हैं। कुछ तो अल्लाह के नबी के पैगाम को मान जाते हैं ऐसे ही जैसे मानने का हक है, और कुछ इनकार करते हैं। वलौ शा अल्लाहु मक्ततलु, और अगर अल्लाह ताला चाहता तो ये बाहम ना लड़ते। क्या इससे ये मुराद है कि फिर अल्लाह ने चाहा कि वो लड़ें? नहीं, इसका ताल्लुक असल में एक बात से, जिसको भी इंशाल्लाह हम बाद में डिस्कस करेंगे। वलौ शा अल्लाहु मक्ततलु, और अगर अल्लाह चाहता तो ये बाहम ना लड़ते। वलाकिन अल्लाह यफअलु मा युरीद, और लेकिन अल्लाह ताला जो चाहता है वो करता है। असल में इन आयात में एक बात को बताया गया, और वो क्या है कि अल्लाह ताला ने इंसान को इस दुनिया में इख्तियार दिया है, आज़ादी दी है। और ये ज़िंदगी चूँकि आजमाइश की ज़िंदगी है, और आजमाइश के लिए इंसान को कुछ ना कुछ आज़ादी देनी पड़ती है। जो शख्स अल्लाह के नबियों के पैगाम को आगे ले के बढ़ता है वो उस आजमाइश में कामयाब हो जाता है, और जो इससे पहलू तही करता है वो नाकाम हो जाता है। अगर अल्लाह ताला चाहते तो सारे लोग एक ही दीन पे होते और वो दीन तौहीद होता, एक अल्लाह को मानते, लेकिन ये मजबूरे कुल होना होता। अब इस बात को थोड़ा समझेंगे। मतलब देखिए कि कायनात की हर चीज़ अल्लाह की बात मान रही है, पहाड़ भी मान रहे हैं, सितारे, सूरज, चांद, सब कुछ, लेकिन इनके से इख्तियार नहीं है, चॉइस नहीं है पहाड़ों के पास के खड़े रहें या हिलने लगें, और सूरज चांद सितारे भी वक्त पे आते हैं। यही अगर कैफियत इंसान की हो जाती, जो ही नमाज का वक्त आता, फितरी तौर पे हमारे कदम चल पड़ते मस्जिदों की तरफ, हमारे हाथ खुद ब खुद वजू करने लगते और हम खुद ही नमाज के एक्शन करने लगते। पॉसिबल था कि नहीं? हम अपनी आंखें शऊर से नहीं चिपकते, हमारा दिल धड़क रहा है ना, हमारे जिस्म के अंदर कितनी किस्म की मूवमेंट्स हो रही हैं, तो ये भी हो सकता था, लेकिन अल्लाह ने ये नहीं किया। क्यों नहीं किया? ताकि वो देखे कौन अपनी चॉइस से ये काम करता है। यही चीज़ अल्लाह ताला ने मुख्तलिफ दौर के अंबिया के ज़रिए, और आज क्योंकि उम्मत मोहम्मदिया में अब मुख्तलिफ नबी तो नहीं आते, लेकिन दीन के नाम पे मुख्तलिफ हस्तियाँ सामने आती हैं। कल तक जिस तरीके से लोग नबियों का नाम लेके झगड़ते थे, आज लोग इसी तरह आइमाए कराम और उलमाए कराम का नाम लेके झगड़ते हैं, और ये साबित करने की कोशिश करते हैं कि बस हमारा इमाम जो है ना वही हक पे है। देखिए, जब तफरीक बैनर रुसल कुफर है, तो फिर तफरीक बैनल उलमा और तफरीक बैनल आइमाए कराम कैसे जायज़ हो सकती है? हर इंसान अपनी तौफीक के मुताबिक अपने दौर में दीन की खिदमत करके गया, जिसका जो मेलान था उसने उस तरफ काम किया। आज अगर आप ये कहें इमाम अबू हनीफा रहमहुल्ला जो थे वो हक पे थे, उनकी फिक्र को मान लो, और ला मुहाल्ला इसका नतीजा ये कि दूसरे ठीक नहीं थे। बाद लोग कहते हैं नहीं, हम दूसरों को गलत नहीं कहते लेकिन मानते एक को हैं, ये दुरुस्त नहीं होता। देखिए, आप किसी ऐसी जगह पे खड़े हैं ना कि जहाँ आपके सामने तीन चार रास्ते हैं, आप जब किसी एक रास्ते पे मुड़ते हैं ना, तो कुदरती तौर पे आप बाकी तीन रास्तों को रिजेक्ट कर चुके होते हैं। सच है कि नहीं? आपके सामने तीन चार चीज़ें खाने की रखी जाती हैं, आप उसमें से एक चूज़ कर लेते हैं, तो क्या मतलब है इसका कि बाकी आपने रिजेक्ट कर दी? या आपने अपने अमल से ये साबित कर दिया कि मुझे ये चीज़ पसंद है और वो चीज़ पसंद नहीं है? लिहाजा अदब का तकाजा क्या है कि किसी के बारे में कोई गलत बात ना की जाए। अल्लाह ताला ने जो दीन दिया है उसको मुकम्मल तौर पे लेना चाहिए। वो आइमाए कराम जो एक दूसरे के आपस में उस्ताद और शागिर्द भी हुआ करते थे, एक दूसरे से फ़ायदा भी लिया करते थे, आज लोग उन्हीं का नाम लेके झगड़ते हैं। और असल में ये भी इम्तिहान है। पूरी आयत का जो पैगाम है वो यही है कि इंसान की नज़र जो है अल्लाह की ज़ात पे रहे, जिस बात के करने का अल्लाह ताला ने हुक्म दिया उसको खुशी से करे, जिस चीज़ की दलील मिल गई उसको मान जाए। किसी इंसान की ज़ात या शख्सियत में खोकर दलील को रिजेक्ट ना करें। कुछ लोग ऐसे लोगों को जो लोग कहते हैं कि सारे ठीक हैं और आप सबने कोशिश की है, लेकिन हम कुरान और सुन्नत से रहनुमाई लेंगे, ऐसे लोग उनको अहल हदीस कहने लगते हैं। आपने सुनी है ये बात? अहल हदीस कहने लगते हैं। किसी ने पूछा किसी से कि आप अहल हदीस हैं, तो उन्होंने बड़ा अच्छा जवाब दिया, क्या कि मैं कॉल के मुकाबले में हदीस को तो मानता हूँ, लेकिन मैं खुद को अहल हदीस कहलाता नहीं हूँ, और मुझे लगता है कि यही बैलेंस रवैया है। नामों में मत खोएं, क्योंकि जिस तरह बाकी फ़िरके बने ना, हनफी, शाफई, हम्बली, फलां फलां, इसी तरह आज अहल हदीस भी फ़िरका बन गया, अहले सुन्नत भी फ़िरका बन गया। नामों में मत खोइए। काम क्या है कि हाँ, जहां मुकाबले में किसी इमाम का कौल है लेकिन उसके मद्दे मुकाबल हदीस आ गई, तो मैं हदीस को इख्तियार करूंगा, और यही हमारा मसलक होना चाहिए। कोई नाम ना दिए बगैर हदीस को मान लें, और हर एक को उसकी जो भी कोशिश होगी अल्लाह उसका अजर देगा। क्योंकि आप जहाँ पे एक चीज़ के साथ अपने आप को रोक लेते हैं ना, उसका नतीजा क्या होता है? छोटी सी एक मिसाल देती हूँ ताकि बात ज़्यादा लंबी ना हो और फिर हम आगे चले। मसलन आप देखिए कि कोई एक कहता है कि मैं तो सिर्फ किसी एक इमाम को ही मानता हूँ। चलिए चूज़ कर लेते हैं हम, कोई इमाम अबू हनीफा रहमहुल्लाह अलैह को करता है, कोई इमाम शाफी को कर लेता है, और इसी तरह बहुत थोड़े लोगों को ये बात पता है कि किसी एक इमाम की फिक्र में दीन का हर टॉपिक कवर ही नहीं हुआ हुआ। अगर आप इनकी किताबें देखें जो फिक्र के नाम पे पढ़ी पढ़ाई जाती हैं, हदीस के कितने कितने चैप्टर ही डिस्कस ही नहीं किए, और ये मुमकिन ही नहीं किसी एक इंसान के लिए कि वो पूरे का पूरा दीन अपनी ज़िंदगी में पढ़ के रिवाइज करके फिर उस पर मसले अखज़ कर दे। किसी इमाम की पूरी फिक्र में विरासत पे कोई बात ही नहीं हुई हुई, क्योंकि उनका मिलान नहीं था। हर एक को नहीं शौक होता मैं विरासत पे बात करने का। किसी ने अखलाकियात में कोई एक बात की है तो दूसरी नहीं की, और इसमें उनका कोई जुर्म नहीं, उनके इंसान होने की बात है। मतलब अगर आप अल्हम्दुलिल्लाह यहाँ कोर्स कर रही हैं, पिछले चंद माह से आप आ रही हैं और आपने दो पारे कर लिए, क्या आप सब साथियों में से कोई ये दावा कर सकता है कि दो पारों के एक एक लफ्ज़ को आप पूरी तरह समझ गई, आपने नोट कर लिया, आप इस एक एक लफ्ज़ का तर्जुमा याद कर चुकी, लेकिन नाम तो यही है कि आपने दो पारे सबने कर लिए। फ़र्क क्या है? आपकी ज़हनी इस्तेदाद का। कोई बिल्कुल टीचर के साथ चलता है, उसने ले लिया, कोई पीछे होता है, कोई पढ़ने लिखने में तेज़ है, कोई समझने में तेज़ है। तो जब इस हॉल में बैठे हुए लोगों में इतने डिफरेंसेस हो गए, तो क्या नाउज़ु बिल्लाह कल इस वजह से आप गुनाहगार हो जाएंगे कि आप पूरा नहीं ले सकी? नहीं, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। बस ये छोटी सी बात है। अगर आप किसी सिर्फ एक इमाम को मानते हैं ना, तो फिर कई मामला तो दीन के आपके ऊपर बिल्कुल बंद है, क्योंकि उस इमाम की रीच नहीं थी वहां तक। आप कहते ये कैसे हो सकता है, इतने बड़े इमाम थे और उनको एक मसला ही ना पता चला। मैं इसका जवाब कल की तफसीर में से दूंगी। सेकंड पारे के जो आखिरी लेसन में हमने देखा कि मुल्क शाम के पास फौजें पहुंची हुई हैं और वहां ताउन फैल गया, और हजरत उमर रजी अल्लाह अन्हु कह रहे हैं कि फौज आगे जाएगी, और अब्दुलरहमान बिन औफ ने कहा कि नहीं जाएंगी, क्योंकि मैंने सुना है कि अल्लाह के नबी ने ये बात कही कि जहां पे कोई वबा फैली हो वहां बाहर से लोग ना जाएं। तो हजरत उमर ने कहा कि मैंने तो नहीं सुनी। अब अकड़े नहीं, अड़े नहीं, कहा अच्छा जाओ फिर तहकीक कराओ, किसी को भेजा मदीना। जब उसने सुन के कहा किए तो उमर फारूक मान गए। अब जरा सोचिए, यहाँ अब्दुलरहमान बिन औफ का मुकाम ज्यादा बड़ा है दीन में या उमर फारूक का? उमर फारूक का बड़ा है, वो खलीफा थे दूसरे, लेकिन एक छोटा सा हुक्म उन तक पहुंचा, इन तक नहीं पहुंचा। अब क्या कहेंगे, मुकाम गिर गया? बशर्ते हजरत इब्ने अब्बास रजी अल्लाह अन्हो, हजरत अबू हुरैरा रजी अल्लाह अन्हो, ये दो वो नाम है कि जो सबसे ज्यादा इल्मी रिवायतें हमारे पास लाते हैं। हालांकि मुकाम अबू बकर सिद्दीक रजी अल्लाह अन्हो का बुलंद है, और अबू बकर सिद्दीक से चंद गिनती की आप उंगलियों पर गिन सकते हैं हदीसें जो रिवायत है, क्योंकि उनका शोबा इल्म नहीं था, उनका शोबा खिलाफत थी। तो हर बंदे को अल्लाह ने मुख्तलिफ सलाहियत दी होती है। पीछे चीज पड़ी थी ना कि नबी एक दीनी शख्स था और बादशाह किसी दूसरे शख्स को बनाया गया। इससे एक बहुत ही प्यारा नुक्ता मिलता है कि जरूरी नहीं कि एक ही बंदा दीनी मामलात और दुनियावी सारे मामलात को इकट्ठा करे। हमारे यहाँ एक सोच पैदा हो चुकी, हर चीज में सियासत को लाते हैं, और वो कहते हैं कि नहीं आप कुरान भी पढ़ रहे हैं ना, तो आपको सियासत जरूर पता होनी चाहिए, आप कोई दर्स भी दे रहे हैं तो एंड पे आपके पास सियासत की बात होनी चाहिए। ये लाजमी नहीं है, इसलिए कि हर बंदा हर फन मौला नहीं हो सकता। आप अगर इल्म सीख रही हैं ना इस वक्त, तो आपका मैदान इल्म है। अब ज़रूरी नहीं कि आपको जिहाद की भी सारी चीज़ें आती हों और आप कहीं जाके तलवार भी उठा सकें। वो लोग जो सारी ज़िंदगी कलम उठाते रहते हैं, उनके हाथ खिंच जाती हैं, उनको तलवार उठानी भी नहीं आती, तो क्या उनका अजर ज़ाया हुआ? नहीं। ये जो हम हर चीज़ को गलत मलत करके अपनी एक सोच को प्रमोट करते हैं ना, कि अगर हमें जिहाद पसंद है तो हर मसला हल होगा जब हम साथ जिहाद को लगा लें, और अगर हमें तबलीग पसंद है तो हर चीज़ को तबलीग से जोड़ेंगे तो बात बनेगी, ये दुरुस्त नहीं होता। अल्लाह ने बहुत खुला दीन दिया है, कोई कुछ कर ले, कोई कुछ कर ले। कुछ ने इल्म की खिदमत की, उनके नाम इल्मी मैदान में, खालिद बिन वलीद से एक रिवायत भी नहीं होगी शायद, लेकिन सारी ज़िंदगी मैदान जंग में लड़ते रहे। तो अल्लाह का दीन खुले दिल से फैलता है, इसमें किसी को आप एक बंद कमरे में नहीं कर सकते। तो यहाँ अदब सिखाया गया कि लड़ाइयाँ ना किया करो, मजहबी बहसें छोड़ दो। वलौ शाअल्लाहु मक्ततलल्लज़ीना, अल्लाह ये चाहता है कि लोग ना लड़ें। और आज देखिए जितनी लड़ाइयाँ और झगड़े हैं उसमें से अक्सर जो है वो दीन के नाम पे, मसलक के नाम पे, इख्तलाफ के नाम पे। तो बेहतरीन अदब, और मैं भी आपको यही नसीहत करूँगी, अगर आप लेना चाहें कभी किसी दीनदार से बहस ना करें। आपको जो बात समझ आ गई है ना, आप उस पर लग जाए और ना मनवाएं कि जो लोग पिछली 25-30 साल ज़िंदगी में किसी एक सोच के हामिल है और वो अपने तर्ज पे ज़िंदगी गुजार रहे हैं, अगर मौका मिले कभी ज़िंदगी में ऐसा हो पैगाम पहुंचा दें, उसके बाद ख़त्म। पीछे पड़ के जो डंडा लेके हम कहते हैं ना कि जब तक हमारा मसलक ना बदला, हमारा नाम ना बदला, तब तक कुछ नहीं होगा, ये सारे फैसले क़यामत के दिन होंगे, और अल्लाह ताला कभी किसी को रुसवा नहीं करेगा। तो अल्लाह ताला से दुआ है कि हमें भी इसी तरह लेने वाला बना दे कि दीन की असल रूह को ले ले, अल्लाह के नबियों के पैगाम को ले ले, जो काम उन्होंने किया वही काम हम भी करें, और उसके बाद अपना काम करें।